यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। जातीय विभेद एवं छुवाछुत सामाजिक नैतिक र मानवीय गरिमा विरूद्धको अपराध भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। संयुक्त राज्य अमेरिका सरकारद्वारा कोभ्याक्स सुविधा अन्तर्गत नेपालसहित विभिन्न मुलुकहरूलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने घोषणा। नेपाललाई खोप उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आभार व्यक्त। नेपालमा अहिलेसम्म कालो ढुसी अर्थात ब्ल्याक फंगसका 10 जना बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपालमा कोरोना संक्रमणको कुनै नयाँ भेरिएण्ट नभेटिएको मन्त्रालयद्वारा स्पष्ट। र विश्वकप फुटबल प्रतियोगिताको छनौट चरण अन्तर्गत गैराती सम्पन्न खेलमा नेपालद्वारा चिनिया ताइपेई 0-0 विरूद्ध 2 गोलको अन्तरले पराजित। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय विभेद एवं छुवाछुत सामाजिक नैतिक र मानवीय गरिमा विरूद्धको अपराध भएको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथा विरूद्ध दृढतापूर्वक क्रियाशील हुनुपर्ने आवश्यकता उल्याउनु भएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान र कानूनले जातीय विभेद बहिष्करण वञ्चितीकरण र जातीय हिंसालाई पूर्णत निषेध गरेको स्मरण पनि गर्नुभएको छ। कोभ्याक्स सुविधा अन्तर्गत संयुक्त राज्य अमेरिका सरकारले नेपाल सहित विश्वका विभिन्न मुलुकहरूलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ। विश्वका विभिन्न मुलुकलाई गरी तत्काल 2,50,00,000 मात्रा खोप उपलब्ध गराउने र त्यसमध्ये नेपालसहित एसियाका 16 बढ़ी मुलुकका लागि 70,00,000 मात्रा खोप उपलब्ध गराउने निर्णय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयप्रति आभार व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो साँझ ट्वीट गर्नुहुँदै खोपका लागि नेपालले गरेको प्रयास को सम्बोधन गरेकोमा अमेरिका सरकार र अमेरिकी नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। सर्वोच्च अदालतले आज पूर्ण बैठक आयोजना गरेको छ। पछिल्लो अवस्था विश्लेषण तथा कोविड-19 संक्रमणका कारण न्याय सम्पादनमा परेको प्रभाव एवं त्यसको सम्बोधनको उद्देश्यले पूर्ण बैठक आयोजना गरिएको सर्वोच्च अदालतले जानकारी दिएको छ। काठमाण्डु महानगरपालिकाले एन्टिजेन परीक्षणलाई निरन्तरता दिएको छ। कोविड-19 महामारी अझै नियन्त्रणमा नआएकाले त्यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारी स्वरूप हिजोदेखि परीक्षणको कार्यलाई सञ्चालन गरिएको महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो। नेपालमा हिजो थप 6,825 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 18,562 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिँदा 5,825 जना तथा 3,211 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिँदा 1,000 जना गरी 6,825 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या 5,76,936 पुगेको मन्त्रालयले जानकारी दिएको छ। यस्तै पछिल्लो 24 घण्टामा 5,904 जना कोरोना संक्रमणबाट मुक्त भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट मुक्त हुने दर 81% रहेको छ। त्यस्तै हिजो कोरोना भाइरसको संक्रमणबाट देशभर 75 जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा 1,01,839 जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा पनि कालो ढुसी अर्थात ब्ल्याक फंगसका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म 10 जनामा कालो ढुसीको बिरामी पुष्टि भएकोमा 8 जना मन्त्रालयको सम्पर्कमा रहेका र अन्य 2 जना सम्पर्कमा आइ नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगंज वीरगंज र काठमाण्डुमा भेटिएका छन्। कोविड-19 जसरी नसर्ने भए पनि 45-65 वर्ष उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने गरेको चिकित्सक औल्याउनु भएको छ। त्यसै गरी ब्ल्याक फंगस अर्थात कालो ढुसीको संक्रमणबाट कैलालीमा 1 जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत बर्दगुरिया गाउँपालिकाका 65 वर्षीय पुरूषको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै हाम्रा समाचारदाताले जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोविड-19 कुनै नयाँ भेरिएण्ट नभेटिएको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले हिजो विज्ञप्ति जारी गर्नुभई विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यममा आएको नेपालमा नयाँ भेरिएण्ट पत्ता लागेको भन्ने निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरिएण्ट फेला नपरेको जानकारी दिनुभएको छ। अहिले नेपालमा कोविड-19 भेरिएण्ट अफ कन्सर्नभित्र परेका अल्फा र डेल्टा मात्र भेरिएण्ट रहेको र पछिल्लो समय देखिएको कोविड-19 नयाँ भेरिएण्ट भेरिएन्ट डेल्टा मात्रै हाल सक्रिय रहेको उहाँले बताउनु भएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन नेपालले पनि नेपालमा नयाँ भेरिएन्ट भेटिएको भन्ने कुरा आफ्नो जानकारीमा नभएको स्पष्ट पारेको छ। नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञा यही जेठ मसान्तसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कास्कीभर लागू गरिएको निषेधाज्ञाको आदेश जेठ 31 गते मध्यराति 12 बजेसम्म थप गरिएको जनाएको छ। जिल्ला प्रशासनले निषेधाज्ञा अवधिमा अत्यावश्यक कामका बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश पनि जारी गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
सुरेश के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो? अँ घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ
ल। गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। बाँकी प्रसंग, आर्थिक वर्ष 2078-79 को बजेट वक्तव्यमा उल्लेखित छूट तथा सुविधाको कार्यान्वयन शुरू भएको छ। अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेशन बीच हिजो भएको बैठकमा सरकारले बजेट मार्फत निषेधाज्ञा अवधिभर छूट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र त्यसको मूल्य तथा बिक्री वितरण हुने स्थानको साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएको छ। बजेट वक्तव्यमा निषेधाज्ञाको अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा 20% छूट दिने उल्लेख गरिएको छ। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष 2078-79 बजेटमा खानीजन्य ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने घोषणा सच्याउन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री राउतले हिजो प्रेस विज्ञप्ति जारी गर्नुभई प्रदेश नम्बर दुईको सप्तरीदेखि पर्सासम्मको चुरे पहाड़ तराई मधेसको सुरक्षा कवचका रूपमा रहेकाले त्यसको संरक्षणको सट्टा उत्खनन गर्ने नीतिले त्यो क्षेत्र मरूभूमिमा परिणत हुने बताउनु भएको छ। गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य थापालाई दलबाट निष्कासन गरेको जानकारी पार्टीले प्रदेशसभाको सचिवालयमा गराएसँगै सभामुख नेत्रनाथ अधिकारीले हिजो शुरू भएको प्रदेशसभाको बैठकमा थापालाई सम्बन्धित दलको निर्णयपछि पदमुक्त गरिएको जानकारी दिनुभयो। थापाले पार्टीको निर्णय विपरीत काम गरेको भन्दै कार्यवाही गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले यही जेठ 17 गते लुम्बिनी प्रदेशमा सम्पन्न अन्य समूहतर्फको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन हिजो पेश गरेको छ। उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दीर्घनारायण पाण्डे निर्वाचित हुनुभएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश मन्त्री परिषदको हिजोको बैठकले प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय प्रसंग, भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको छ। भारतमा हिजो कोरोना भाइरसबाट 131,371 जना संक्रमित थपिएका छन्, जबकि संक्रमितको संख्या एक दिन अघि भारतमा 134,105 जना थियो। त्यसै गरी मृत्युदर पनि घट्दै गइरहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। हिजो भारतमा कोरोना भाइरसको संक्रमणबाट 2,706 जनाको मृत्यु भएकोमा अघिल्लो दिन 2,899 जनाको मृत्यु भएको थियो। भारतमा अहिलेसम्म 2,84,40,988 जना संक्रमित भएका छन्। अब खेल प्रसंग, आगामी वर्ष सन् 2022 हुने फिफा विश्वकप फुटबल अन्तर्गत कुवेतमा जारी दोस्रो चरणको छनौट खेलमा नेपालले चिनिया ताइपेईलाई शून्यका विरूद्ध 2 गोल अन्तरले पराजित गरेको छ। गैराती कुवेतको जुबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका अञ्जन विष्टले खेल शुरू भएको 3 मिनटमै पेनाल्टी मार्फत गोल गरेका थिए। खेलको 80 मिनटमा नवयुग श्रेष्ठको गोल मार्फत नेपालले आफ्नो अग्रता दोब्बर बनाउँदै जीत सुनिश्चित गरेको थियो। खेलमा थप कुनै गोल हुन नसकेपछि खेल नेपालले शून्यका विरूद्ध 2 गोलको अन्तरले जित्यो। उक्त जीतसँगै नेपालको विश्वकप छनौट अन्तर्गतको लीगमा 6 अंक पुगेको छ। 5 टीम सम्मिलित समूह बीमा नेपाल 4 स्थानमा रहेको छ। अब मौसम, आज देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बद्ली रही पहाड़ी भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जातीय विभेद एवं छुवाछुत, सामाजिक नैतिकता र मानवीय गरिमा विरूद्धको अपराध भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। संयुक्त राज्य अमेरिका सरकारद्वारा कोभ्याक्स सुविधा अन्तर्गत नेपालसहित विभिन्न मुलुकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने घोषणा। नेपाललाई खोप उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आभार व्यक्त। नेपालमा अहिलेसम्म कालो ढुसी अर्थात ब्ल्याक फंगसका 10 बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपालमा कोरोना संक्रमणको कुनै नयाँ भेरिएण्ट नभेटिएको मन्त्रालयद्वारा स्पष्ट। विश्वकप फुटबल प्रतियोगिताको छनौट चरण अन्तर्गत गैराती सम्पन्न खेलमा नेपालद्वारा चिनिया ताइपेई शून्यका विरूद्ध 2 अन्तरले पराजित। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।